مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، آج کی راؤنڈ ٹیبل کے ساتھ شہناز عزیز حاضر ہے۔ ہمارا آج کا موضوع ہے، آج کی دنیا میں نیوکلیئر ہتھیار محض خطرہ ہیں یا کسی بڑی جنگ کی راہ میں ایک رکاوٹ بھی ہیں؟ تو معاملہ صرف اتنا ہی نہیں ہے کہ جوہری اثاثے جو ہیں محفوظ ہاتھوں میں ہیں یا نہیں، ہتھیاروں کی دوڑ کس نہج پر جا رہی ہے، کہاں تک لوگوں کو لے جائے گی، اور یہ معاملہ محض بھارت اور پاکستان کا بھی نہیں ہے، کیونکہ جب سے کشمیر کا تنازع شروع ہوا ہے بار بار بات ہو رہی ہے کہ جوہری خطرہ، یعنی جب بھی کوئی تنازع ہوتا ہے دو جوہری ملکوں کے درمیان تو جوہری خطرہ بڑھ جاتا ہے۔ بات یہ ہے کہ جوہری جنگ ہو یا نہ ہو، جوہری ہتھیار بذات خود کس طرح کا خطرہ ہیں اور ان کی حفاظت کے لیے کیا کیا جا سکتا ہے، اور پھر سب سے بڑی بات یہ کہ انسانوں پر اس کے کیا اثرات ہوتے ہیں۔ تو ہم نے اس پہ بات چیت کے لیے مدعو کیا ہے متعدد ماہرین کو، ان میں سے کچھ جو ہیں وہ سائنسداں ہیں اور جوہری ہتھیاروں کے بارے میں ایک سائنسی علم رکھتے ہیں جو ظاہر ہے میں یا آپ نہیں جانتے، اور اسی لیے ان سے سب سے پہلے بات کرنا ضروری ہے۔ اس کے علاوہ کچھ ایسے ایکٹیوسٹ ہیں جو کہ سمجھتے ہیں کہ جوہری ہتھیاروں کو یکسر ختم کیا جانا چاہیے، تو ان دونوں چیزوں پر ہم بات کریں گے۔ سب سے پہلے میں لینا چاہتی ہوں ڈاکٹر سمر مبارک مند کو، جو کہ پاکستانی نمایاں سائنسداں ہیں، ایٹمی ہتھیاروں کے ماہر ہیں، اور آپ انہیں ہمارے متعدد پروگراموں میں سن چکے ہیں۔ تو ڈاکٹر صاحب، سب سے پہلے تو شکریہ قبول کیجیے پروگرام میں آنے کے لیے۔ میں آپ سے کہوں گی کہ تھوڑی سی اگر آپ دونوں کی طرف سے وضاحت کیجیے کہ ایک خیال یہ کہ جوہری ہتھیار ہونے ہی نہیں چاہیے، تو ظاہر ہے کہ کیا آج کی دنیا میں ممکن ہے، کیونکہ جوہری ہتھیار موجود ہیں اور کوئی بھی آمادہ نظر نہیں آتا انہیں ختم کرنے پر، لیکن یہ کہ ان کو کس طرح محفوظ بنایا جا سکتا ہے اور کس حد تک وہ خطرہ ہیں یا وہ کسی جنگ کی راہ میں رکاوٹ ہیں؟ ڈاکٹر سمر مبارک مند،
بہت شکریہ۔ دیکھیں، جب جس زمانے میں دنیا میں جوہری ہتھیار نہیں ہوتے تھے، تو اگر آپ تاریخ کو اور آپ تاریخ کو دیکھیں تو آپ کو نظر آئے گا کہ جہاں پہ طاقت، کنونشنل طاقت کی آپ بات کر رہا ہوں، بہت زیادہ تھی، وہیں پہ وہ ان ممالک نے دنیا کے اوپر اپنا اثر و رسوخ پھیلایا، طاقت کے ذریعے بھی اور اکنامک ذریعے سے بھی اور اور طرح سے بھی، کالنائزیشن بھی اسی طرح وجود میں آئی اور دنیا کو ایکسپلوئٹ کیا، کیونکہ ان کے پاس طاقت بہت زیادہ تھی اور باقی ممالک کے پاس طاقت کم تھی۔ جوہری ہتھیاروں کا یہ خاصہ ہے کہ یہ اگر کسی ملک کے پاس ہوں، چاہے 50 ہوں یا 10 ہوں یا 15 ہوں، تو وہ بھی ایک اتنا ہی بڑا خطرہ ہوتا ہے اپنے دشمن ممالک کے لیے، جن کے پاس چاہے 100 ہوں، چاہے 200 ہوں یا 400 ہوں، کیونکہ جو جوہری ہتھیار ہے جوہری ہتھیار ہوتا ہے اور اس کی تباہی جو ہے وہ قابل برداشت نہیں ہوتی۔ یہ تو ایک بات ہے۔ تو لہٰذا جب جوہری ہتھیار دو ممالک کے پاس آ جائے جن کی کنونشنل جو بیلنس آف پاور ہے بہت زیادہ متفرق ہے، ایک کے پاس بہت زیادہ افواج ہیں، بہت زیادہ ٹینک ہیں، ہوائی جہاز ہیں، دوسرے کے پاس اتنے نہیں ہیں، اور لیکن اگر دونوں کے پاس جوہری ہتھیار ہیں اور ایک حد تک جو ہے اتنا کہ دوسرے ملک سے وہ خطرہ بن سکتے ہیں، تو یہ ایک بیلنس آف پاور کو ریسٹور کرتے ہیں۔ پاکستان اور ہندوستان کے درمیان بھی ایسا ہی سناریو ہے کہ ایک بہت بڑا ملک ہے، ایک طرف مشرق میں اور مغرب میں ایک پاکستان ہے جس کے پاس کنونشنل فوج تقریباً بڑے شریر میں ہندوستان سے 1/5 ہے۔ تو جب یہ سناریو ہو جائے تو پھر وہ چیزیں ہوتی ہیں جو کہ آپ ماضی میں پاکستان کی تاریخ میں دیکھ چکے ہیں۔ بنگلہ دیش بنا، پاکستان 2 لاکھ چوہا، اور ہندوستان نے جب پارٹیشن ہوئی تو حیدرآباد پہ قبضہ کیا، چونا گڑھ پہ قبضہ کیا، سب جگہ پہ قبضے کیے، اور اسی طرح سے بھوٹان اور سکم پہ اپنی ڈومینیشن کی، تو وہ ڈومینیشن ہوتی رہتی ہے۔ لیکن پاکستان کے اوپر بھی اس کا بہت برے اثرات ہوئے، اور پاکستان میں بیلنس آف پاور جب خراب تھا تو پاکستان جس کشمیر کا جو مسئلہ ہے وہ حل نہیں کر سکا۔ یونائٹیڈ نیشنز میں بھی دونوں ممالک گئے، وعدہ بھی کیا طلب سیٹ کا، لیکن وہ نہیں آج تک کر سکا۔ تو یہ اس لیے خطرہ دونوں کا درمیان منڈلا رہا ہے۔ لیکن ایک چیز کی میں یاد دہانی کرانا چاہتا ہوں کہ پاکستان اور ہندوستان کی تاریخ میں 3-4 لمحات ایسے آئے ہیں جب ان ممالک کے درمیان بہت بڑی جنگ چھڑ سکتی تھی۔ 1999 میں جب کارگل کرائسس ہوا، 2002 میں جب انڈین پارلیمنٹ پہ اٹیک ہوا، 2008 میں جب بامبے میں ایک دہشت گردی کا واقعہ پیش آیا، اور تینوں چاروں دفعہ اور ہندوستان نے اپنی پھر فوج پاکستان کے بارڈر پہ 8 مہینے کے لیے کھڑی کر چھوڑی، اور کچھ بھی ہو سکتا تھا اور ان کی جنگ چھڑ سکتی تھی۔ جنگ کیوں نہیں چلی؟ اس لیے نہیں چلی کہ دونوں نیوکلیئر پاور تھی, دونوں کو اس بات کا پوری طرح سے شدید احساس تھا کہ اگر یہ جنگ بگڑ گئی تو نیوکلیئر وار میں تبدیل ہو سکتی ہے, جس سے دونوں ممالک برداشت نہیں کر سکتے. تو یہ ایک قسم کی نیوکلیئر ویپنز کی آپ سمجھ لیں فائدوں میں شامل ہے کہ بیلنس آف پاور وہ ریسٹور رکھتے ہیں اور جنگ کو بہت حد تک بڑھنے نہیں دیتے, چھوٹے چھوٹے اسکرمشز تک بات ضرور رہتی ہے. تو آج میں یہی کہوں گا کہ پاکستان کا جو مسئلہ ہے اس وقت کشمیر کا انڈیا کے ساتھ, یہ ہماری بھی دعا ہے اور سب کی دعا ہے کہ یہ نیوکلیئر وار میں تبدیل نہ ہو, اور نہ کوئی وجہ نہیں کہ ماضی میں کبھی ایسا نہیں ہوا تو اب کیوں ہوگا, لیکن یہ مسئلہ حل ہونا چاہیے اور یہی انصاف سے حل ہوگا تو یہ مسئلہ ختم ہوگا.
تو ڈاکٹر صاحب, پہلے بھی ہم نے کسی پروگرام میں اس پر بات کی ہے, لیکن میں ایک بار پھر آپ سے پوچھنا چاہوں گی کہ یہ جو جوہری اثاثوں کی بات ہوتی ہے محفوظ ہاتھوں میں جانے کی, اور بہرحال چاہے ہم کتنا بھی اس کے دفاع کرنے کی کوشش کریں, لیکن ایک دفعہ ایسا ہو چکا ہے کہ ڈاکٹر قدیر خان کے زمانے میں پاکستان کے جو فارمولا تھا اور کئی چیزیں جو تھیں دوسرے ملکوں تک پہنچیں, تو اسے کیسے محفوظ بنایا جا سکتا ہے؟
جی, یہ بات بہت دفعہ میں سن چکا ہوں اور آپ بھی سن چکی ہوں گی, لیکن یہ یاد رکھیے کہ قدیر خان صاحب سے یہ چارج تھا کہ وہ جوہری جو سارے سیکرٹس ہیں وہ ایران کو دے چکے ہیں.
جی,
اور آپ یہ ذرا سوچئے کہ یہ 1990 سے یہ چارج لگ رہا ہے پاکستان پہ اور قدیر خان صاحب پہ, آج 2019 ہے, تقریباً 30-40 سال سے گزر چکے ہیں, ایران آج تک نیوکلیئر پاور نہیں بن سکا, نیوکلیئر ویپن اسٹیٹ نہیں بن سکا, آج تک ایران نے کوئی نیوکلیئر ٹیسٹ نہیں کیا. اور آپ یہاں سے اندازہ لگا لیجیے کہ قدیر خان صاحب نے کیا ان کو دیا اور کہاں تک دیا اور کیا اس سے ایران کو فائدہ ہوا.
تو میں یہی پوچھنا چاہوں گی ڈاکٹر صاحب آپ سے یہاں پہ کہ دینے سے کیا مراد ہے یہاں پر؟ یہ جو بات آپ کہہ رہے ہیں یہ بھی بہت دفعہ اس پہ بحث ہوئی ہے, تو یہ مجھے بتائیے کہ کس حد تک, مطلب کیونکہ ظاہر ہے اس پہ بہت شدید عالمی رد عمل تھا, تو کس حد تک ایران کے پاس پاکستان کی ایٹمی ٹیکنالوجی گئی تھی؟
دیکھیے, ایٹمی ٹیکنالوجی جہاں تک کہ انٹرنیشنل اٹامک انرجی ایجنسی کا تعلق ہے, جو ان کی معلومات ہیں جس کو ہم سب لوگ ٹرسٹ کرتے ہیں, تو یہ تھی کہ ایران میں جو سینٹریفیوج لگے ہوئے تھے یورینیم کی انریچمنٹ کے لیے, ان کے پاس ابتدا میں جو چند سینٹریفیوج مشین تھی, بعد میں تو خیر انہوں نے سینکڑوں اور میرا خیال ہزاروں بنا لی ہوں گی, وہ ہم نے یہی سنا ہے, لیکن جب ابتدا میں ان کے پاس چند 10-20 سینٹریفیوج مشین تھیں, تو اٹامک انٹرنیشنل اٹامک انرجی کے لوگوں نے جب جا کے ان کو دیکھا, ان کو ان کا جو ریڈیو ایکٹیویٹی جو تھی اس کے سویب ٹیسٹ کیے, ان کو یہ خیال تھا کہ یہ سینٹریفیوج پاکستان نے ایران کو دیے ہیں, کیونکہ ان میں جو تابکاری ہے وہ ملتی جلتی ہے اس یورینیم سے جو پاکستان میں پایا جاتا ہے.
اچھا,
یہ بڑی ایسی بات ہے جس کو آپ ہارڈ اینڈ فاسٹ سائنٹیفک ٹرمز میں ثابت تو نہیں کر سکتے, لیکن اس کا اندیشہ انہوں نے ظاہر کیا. تو یہ اب اگر آپ آج 8-10-15 سینٹریفیوج کی بات کریں, تو یہ بات بھولیے گا کہ ایک ایٹم بم بنانے کے لیے کئی 100 کلو گرام یورینیم انریچ کرنا پڑتا ہے, اور اس کو ایران نے اگر کیا ہوتا اور ایٹم بم کے پاس ان کے پاس ڈیزائن پاکستان نے دیا ہوتا, تو ایٹم بم ضرور چلا دیتے, ڈیٹونیشن کر دیتے, لیکن ایسی کوئی بات بھی ہمیں ہماری نظر میں نہیں آئی. تو خان صاحب کے اوپر جو چارج لگا ہے اس میں سمجھتا ہوں کہ سبسٹینشیٹ نہیں کر سکے گورنمنٹ کے لیے.
تو ویسے ہسٹوریکلی اگر ہم دیکھیں تو اس طرح کا جو لیکیج ہے کبھی کسی دوسرے ملک سے ہوا؟
دیکھیے, آپ اس وقت جوہری ہتھیاروں کی یا ٹیکنالوجی کی محفوظ کرنے کی بات کر رہی ہیں, پاکستان 1990 سے مٹیریل کے کنٹرول میں ہے, ان کے کنٹرول میں ہے انرچ مٹیریل, ان کا اپنا مٹیریل. آج تک پچھلے 30 سال میں پاکستان پہ کبھی بھی کوئی نہ چارج لگا ہے نہ کبھی ثبوت اس بات کا ہے کہ پاکستان نے ایک گرام مٹیریل بھی اپنا کسی ملک کو دیا. جبکہ اس کے مقابلے میں اگر آپ دیکھیں تو ہمارے مغربی طاقتیں, اتنی بڑی بڑی طاقتیں ہیں جن کا آپ نام روز لیتے ہیں, ان کے نیوکلیئر ویپنز جہازوں سے لگے ہوئے کریش ہوئے, ویپنز گرے جہاز سے, یورپ کی حدود میں سمندری حدود میں گرے اور ٹریس نہیں ہو سکے, جن کے نیوکلیئر ریئیکٹر میں ایکسیڈنٹس ہوئے اور دنیا میں تابکاری پھیلی, ان کے اپنے ملک میں بھی پھیلی اور باہر بھی پھیلی اور خطرات لاحق ہوئے. ایسے ملک بھی ہمارے ایشیا میں بھی ہیں جہاں پہ تابکاری پھیلی, ریئیکٹر تباہ ہوئے, پاکستان میں اللہ کا شکر ہے کبھی بھی نہ تو تابکاری کا ایکسیڈنٹ ہوا, نہ تو نیورل مولیکولر مٹیریل کے دائیں بائیں ہونے کا ہوا. اور یہاں پہ آپ یہ مت بھولیے کہ پاکستان کی تاریخ کو اگر دیکھیں تو 2004-05 سے تقریباً پاکستان نے ٹیررزم کا سامنا کیا. بدترین دنیا میں جو ٹیررزم ہوا ہے وہ پاکستان میں ہوا ہے, پاکستان اس کا شکار ہوا, پاکستان نے اس کا نقصان اٹھایا مالی طور پہ بھی اور جانی طور پہ بھی. لیکن آج تک کوئی نیوکلیئر ویپن یا کنونشنل ویپن کبھی بھی کسی ٹیررسٹ کے ہاتھ میں پاکستان میں نہیں آیا. یہ ایک نشاندہی کرتی ہے بات کہ ہمارا کمانڈ اینڈ کنٹرول سسٹم بہت افیکٹو ہے اور بہت اچھا ہے. 2-3 سال پہلے انٹرنیشنل اٹامک ایجنسی نے اسلام آباد میں پاکستان سے ریکویسٹ کی کہ آپ کا جو کمانڈ اینڈ کنٹرول سسٹم ہے وہ ہماری نظر میں بہت بہترین ہے, تو آپ دنیا کے جتنے بھی ممالک ہیں جن کے پاس نیوکلیئر ویپنز ہیں ان کو کمانڈ اینڈ کنٹرول میں ورک شاپ کرائیں اور ان کو بتائیں کہ آپ کیسے کسی کو کنٹرول کرتے ہیں تاکہ وہ بھی اسے کچھ سیکھیں. اور یہ ورک شاپ اسلام آباد میں ہوئی. یہ ریکگنیشن ہے اس بات کی کہ انٹرنیشنل آئی اے ای جو ہے وہ سمجھتی ہے کہ پاکستان کے جو ویپنز ہیں جو مٹیریلز ہیں
ڈاکٹر صاحب مجھے اس بات پہ بڑی حیرت ہوتی ہے, جیسے یہ ایک بہت بڑی آنر تھی پاکستان کے لیے ایک ذمہ دار ملک ہونے کے ناطے جب اسے بات کی گئی, تو اس طرح کی چیزوں کو ہم نہیں دیکھتے کہ زیادہ ہمیں نظر آتی ہیں میڈیا پر. اور تو اس میں کیا پاکستان اس میں دلچسپی نہیں رکھتا اس بات میں کہ وہ اس طرح کی چیزوں کو سامنے آنے دے, کیونکہ بین الاقوامی طور پر یہ بات تسلیم کی جانی ایک ایسے ملک کے بارے میں جس پر ماضی میں الزام لگ چکے ہیں تو بہت بڑی بات ہے. یہ تو
جی بات یہ ہے کہ پبلک کی جو میموری ہے وہ بڑی شارٹ ہوتی ہے. میڈیا میموری کی بات کر رہا ہوں. آپ ٹی وی پہ ایک خبر سنتے ہیں, بہت بڑی خبر سنتے ہیں, 6 مہینے کے بعد لوگوں کو یاد نہیں رہتی. یہ خبر پاکستان کے جو بیچ میں ورک شاپ ہوئی تھی اس کی سب اخباروں میں نشر ہوئی, ٹیلی ویژن پہ خبریں آئیں, سب جگہ نشر ہوئی. ناٹ اونلی دیٹ, یہ انٹرنیشنل میڈیا میں بھی نشر ہوئی. لیکن وہ وہی بات ہے, 2-4 مہینے گزر کے بعد ختم ہو جاتی ہے. لیکن جو فیکٹس ہیں وہ فیکٹس ہیں اور یہ فیکٹس انٹرنیشنل کمیونیکیشن کمیشن سے ویریفائی ہو سکتے ہیں.
اچھا اچھا ڈاکٹر صاحب, میں اس سے پہلے کہ ہم آگے جائیں پہلے تو ہم ایک چھوٹی سی آئی ڈی کی طرف چلتے ہیں تاکہ ہمارے سننے والے کچھ معلومات ہمارے پروگرام کے لیے کر سکیں. اور میں ساتھ ساتھ یہ بھی کہوں گی اپنے سننے والوں سے کہ ہمارا ٹول فری نمبر ہے 0800-77-7789. آپ اس پر فون کر سکتے ہیں, آپ میں سے بہت سے یہ نمبر جانتے ہیں. اور آج کے پروگرام میں ہم خاص طور پر اپنے سننے والوں کی رائے لینا چاہیں گے. اس وقت ہمارے ساتھ ڈاکٹر سمر مبارک مند موجود ہیں اسلام آباد سے, جو کہ ممتاز پاکستانی سیاست دان ہیں, نیوکلیئر امور کے ماہر ہیں. ہم نے ڈاکٹر کمال مترا چنائے کو بھی دعوت دی تھی اس پروگرام میں, ان سے میری بات بھی ہوئی تھی. ڈاکٹر صاحب جو ہیں وہ دونوں ملکوں کے درمیان امن کے قیام میں بڑا انہوں نے اہم کام کیا ہے. اس کے ساتھ ہی انہوں نے ٹریننگ بھی کی ہے فضائیہ کے بہت سے افسروں کی, تو ان کا ایک اپنا پوائنٹ آف ویو ہے ایٹمی ہتھیاروں کے بارے میں. تو ہم ڈاکٹر صاحب اب تک ہمیں مل نہیں سکے, یعنی ڈاکٹر کمال مترا چنائے, ہم کوشش کر رہے ہیں. لیجیے چلتے ہیں ایک آئی ڈی کی طرف, اس کے بعد اور بات ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
تو سامعین, آپ نے سنا کہ کیونکہ پاکستان میں کچھ جگہوں پر لوگ ہمارے ویب سائٹ پہ نہیں جا سکتے, تو ان سے درخواست ہے کہ اگر آپ یہ ایپ ڈاؤن لوڈ کر سکیں تو آپ ہمارے پروگرام ویب سائٹ پہ بھی سن سکیں گے اور دیکھ سکیں گے. اور ہم بات کر رہے ہیں ڈاکٹر سمر مبارک مند صاحب سے. اچھا ڈاکٹر صاحب, یہ جو دونوں ملکوں کے درمیان, اب ہم عالمی اس سے ہٹ کر آتے ہیں, دونوں ملکوں کے درمیان جیسے آج پاکستان نے بیلسٹک میزائل کا تجربہ کیا ہے, اس کا کس حد تک اس وقت کشمیر کی کشیدگی سے تعلق ہے آج کا جو تجربہ تھا؟ ڈاکٹر سمر مبارک مند صاحب,
کشیدگی ضرور ہو رہی ہے کشمیر کے اوپر, اور وہاں پہ جو حالات ہیں وہ اتنے سنجیدہ ہیں, اتنے مشکل ہیں وہاں کے لوگوں کے لیے کہ پاکستان کو اور کسی کو نہیں, پاکستان کو ان کے بحاف پہ آواز اٹھانی پڑ رہی ہے. لیکن پاکستان کے فارن منسٹر نے, پاکستان کے پرائم منسٹر نے, سب نے یہ بار بار اس بات کا ذکر کیا ہے, اس بات پہ زور دیا ہے کہ پاکستان اس ایشو کے اوپر انڈیا سے کوئی نیوکلیئر جنگ نہیں چاہتا, نہ نیوکلیئر جنگ کی بات کر رہا ہے. پاکستان صرف یہ کہتا ہے کہ دونوں نیوکلیئر ممالک ہیں, ان کے درمیان حالات جو ہیں وہ زیادہ حد تک خراب نہیں ہونے چاہیے. और इस बात को दुनिया को भी बावर करा रहा है कि कश्मीर की सिचुएशन का नोटिस लिया जाए, वहाँ पे ह्यूमन राइट्स वायलेशन भी हो रही हैं, वहाँ पे कश्मीर का मौजूदा स्टेटस था 76 साल से वो भी डिस्टर्ब हुआ है, और इसको भी दोबारा वापस करना चाहिए, और इसका मामले का हाल जो है वो प्लेबिसिट जो यूनाइटेड नेशंस सिक्योरिटी काउंसिल रेजोल्यूशन उसके मुताबिक इसका हल तलाश करना चाहिए। तो ये तो बात यहाँ तक है। जो मिसाइल के तजर्बे की आपने बात फरमाई है उसके मैं बताना चाह रहा हूँ कि मिसाइल के तजर्बे अगर आप देखें, इस साल भी मेरा ख्याल है, मैं तो खैर टीवी पर देखते मेरा ताल्लुक नहीं है, मैं तो रिटायर हो गया हूँ बहुत साल हो गए, लेकिन इस साल भी 3-4-5 तजर्बे हुए हैं, पिछले साल भी 5-7-8 हुए थे, तो ये हर साल होते रहते हैं, क्योंकि जितने भी आपके पास इस तरह के एसेट्स होते हैं इनको आपने बार बार उनकी शेल्फ लाइफ होती है, इनको उठा के देखना होता है ये वर्केबल है या नहीं है, ये चाहे चल सकते हैं नहीं चल सकते, वो रूटीन की बात है। लेकिन इसमें इस अगर हो गया है तो ये बात इससे जोड़ी जा रही है कि कश्मीर का मामला है, तो इसलिए ये बात नहीं, इसलिए इसका साथ कोई ताल्लुक नहीं, ये बिल्कुल एक रूटीन का टेस्ट था।
अच्छा डॉक्टर साहब, मैं आपसे एक तो दरख्वास्त करूँगी कि आप हमारे साथ रहिए, क्योंकि हम सब लोगों में जो हथियारों के माहिर हैं और टेक्नोलॉजी के वो आप ही हैं। मैं अपने दो और मेहमानों का तारुफ करवाना चाहती हूँ। बॉस्टन से डॉक्टर प्रोफेसर आदिल नजम साहब हमारे इस प्रोग्राम में शामिल हैं, और दूसरे इस पाकिस्तान में लाहौर से डॉक्टर अम्मार अली जान साहिबान। तो आदिल नजम साहब जो हैं वो ख़ुद तो जौहरी हथियारों के माहिर नहीं हैं, मगर उनके लिए बजा तौर पर ये कहा जा सकता है कि हरफन मौला हैं वो, और उनके शागिर्द हैं प्रोफेसर मुईद यूसुफ, जिनकी बहुत ही एक उम्दा किताब है इसी मौजू पर, इन दोनों जौहरी हथियारों के मौलिक जनूबी एशियाई मुल्कों के बारे में। तो अंजू मेरे ख्याल कोशिश कर रहे हैं इस वक्त आदिल नजम साहब को लेने की। दूसरे मेहमान डॉक्टर आमिर अली जान साहब हमारे साथ हैं। जी आमिर अमार सॉरी, थोड़ा सा क्योंकि आप दूसरे साइड पर हैं, और आप मुझे ये बताइए कि क्या आप क्या कहते हैं, क्योंकि हम बात ये कर रहे हैं कि आज की दुनिया में न्यूक्लियर हथियार महज खतरा है या किसी बड़ी जंग को रोकने के लिए एक रुकावट भी है।
देखिए, हथियार जो होते हैं उनका मकसद तो यही होता है कि वो उनको इस्तेमाल किया जाता है। अब न्यूक्लियर वेपन्स के बारे में एक ये खास उसकी बात की जाती है, क्योंकि उसकी डिस्ट्रक्शन की कैपेसिटी इतनी ज्यादा है तो उसके खौफ से शायद कोई जंग ना हो। अब पहली बात तो ये है कि सिर्फ ये पाकिस्तान इंडिया के तनाजर में से देखा नहीं जा सकता। ग्लोबली अगर देखा जाए तो अभी ये कोई सिर्फ 60-70 साल पुरानी कहानी है, और एक दफ़ा तो बहुत बड़ी ट्रेजिडी हो चुकी है, और अमेरिका ने इस्तेमाल किया इसका जब हिरोशिमा नागासाकी में, और उसके बाद से तमाम ममालिक ने सोचा कि जी अगर हमारे पास ये हथियार हो तो शायद फिर कोई भी दूसरा मुल्क कोशिश ना करे, जुरत ना करे जंग करने की, और ये म्यूचुअली अशोर्ड डिस्ट्रक्शन होगी, जिसका मतलब है कि फिर एक तरह से एक टेंस पीस रहेगा। और ये सोवियत यूनियन और अमेरिका की जो कोल्ड वॉर शुरू हुई सेकंड वर्ल्ड वॉर के बाद, उसमें ये पॉलिसी बहुत आगे आई, और फिर ये फ्रांस के पास भी आया, बरतानिया ने भी इसको हासिल किया, इजराइल, हिंदुस्तान, पाकिस्तान। लेकिन इसमें दो बातें याद रखने वाली हैं। पहली बात यह है कि क्योंकि अगर ये कोल्ड वॉर का देखा जाए तो उसमें अगर सोवियत यूनियन अमेरिका ने डायरेक्ट जान नहीं लड़ी न्यूक्लियर वेपन्स की वजह से, तो कई उन्होंने प्रॉक्सी वॉर्स लड़ी। प्रॉक्सी वॉर जो है एक नई चीज आई 20वीं सदी में न्यूक्लियर वेपन्स के बाद, जिसमें करोड़ों इंसान हलाक हुए। तो ये कोई छोटी जंगे नहीं थी जो सोवियत यूनियन और अमेरिका जो हैं वो अपने जो प्रॉक्सी मुल्क थे, यानी उन ममालिक जिनकी वो हमायत कर रहे थे या उनके हमायती वहां लड़ रहे थे, वहां पे असला भी दे रहे थे, पैसा भी दे रहे थे। ये हमने वियतनाम में भी देखा, ये हमने निकारागुआ में भी देखा, हमारे अपने खत्ते में बहुत बड़ी प्रॉक्सी वॉर हुई अफगानिस्तान के अंदर सोवियत यूनियन की और अमरीका की, तो उसमें लाखों जानों का नुकसान हुआ। और यहाँ ये बात भी याद करने वाली है कि इसके बावजूद के डायरेक्ट जंग नहीं हुई अमेरिका और सोवियत यूनियन की, 1962 में क्यूबन मिसाइल क्राइसिस हुआ, जिसमें क्यूबा के करीब आमने सामने आ गए थे टैंकर, यानी जो बहरी जहाज थे अमेरिका के और रूस के, और उनके अंदर उनके पास न्यूक्लियर कैपेसिटी थी दोनों के पास। तो दुनिया एक्चुअली तकरीबन न्यूक्लियर कैटास्ट्रफी एक तबाही की तरफ जाने वाली थी। तो उस प्रॉक्सी वॉर के बावजूद ऐसा नहीं था कि न्यूक्लियर जंग का खतरा नहीं था। तो एक तो उसमें ये मसला है कि प्रॉक्सी जंगें होती रही हैं, और पाकिस्तान इंडिया का भी अगर आप देखें तो मामला हल नहीं हुए न्यूक्लियर वेपन की वजह से, बल्कि उसमें हमारा पैसा भी बहुत लग रहा है और साथ में कश्मीर में, बलूचिस्तान में, पंजाब में प्रॉक्सी जो लड़ाइयां हैं वो चलती रही हैं। आखिर में मेरा इसमें ये पॉइंट है कि ये क्योंकि सिर्फ अभी 7-8 दहाइयों की बात है न्यूक्लियर वेपन्स, तो अभी बहुत जल्द है कहना कि जी ये कोई हमें हल मिल चुका है, न्यूक्लियर वेपन्स होंगे तो जंग नहीं होगी। अब इस वक्त जो दुनिया के अंदर जिस किस्म की तहरीकें चल रही हैं और जितनी नफरत भरी तहरीकें हैं, रुचती तहरीकें हैं, चाहे वो हिंदुस्तान के अंदर हों, पाकिस्तान के अंदर हों, बल्कि अब तो जो अमेरिका में जिस किस्म के सदर साहब आ चुके हैं और बरतानिया में बोरिस
बात भी एक पूछना चाह रही थी उनकी गुफ्तगू के दौरान कि ये बताइए मुझे कि ये जो उन्होंने बात किया अमार ने अभी कि ये क्या सिर्फ न्यूक्लियर हथियारों की वजह से ऐसा हुआ कि प्रॉक्सी वॉर्स हुई, या ये प्रॉक्सी वॉर्स मैं समझती हूँ कि वो तो होनी ही थी, ये सारी जो जंगें हुई इसका जो न्यूक्लियर हथियारों से क्या ताल्लुक है?
जी मेरे लिए,
जी आपके लिए,
जी जी देखिए वो बिल्कुल सही कह रहे हैं कि प्रॉक्सी वॉर न्यूक्लियर वॉर ये नहीं है कि न्यूक्लियर वो प्रॉक्सी वॉर न्यूक्लियर की वजह से हुई, लेकिन सवाल ये है कि ऐसा नहीं है कि न्यूक्लियर आ गए तो सब अमन आ गया। सो द पॉइंट ही इज मेकिंग आई थिंक इज राइट कि न्यूक्लियर बॉम्ब की वजह से अमन आना, किसी भी बॉम्ब की वजह से चीजें बेहतर हो जाना बहुत ही मुश्किल बात है, लेकिन जब न्यूक्लियर बॉम्ब आ गए दोनों ममालिक के पास और दूसरे ममालिक के पास, तो एक तरह से कीमत बढ़ गई नॉर्मल जंग की उन बड़ी ताकतों के माबैन, तो उनको कोई और हर बार ढूंढना पड़ा अपनी ताकत दिखाने का। सो यकीनन उनमें से कई ऐसी प्रॉक्सी वॉर्स हैं जो न्यूक्लियर की वजह से नहीं हुई, लेकिन जब जब लोगों के पास ताकत आती है तो उनको शौक होता है वो दिखाएं भी कि हमारे पास है, मुल्कों का भी उसी तरह हाल होता है, तो वो दिखाने के और जरिए आ गए उसमें। और पाकिस्तान भारत में मेरे ख्याल में अगर मैं कुछ ऐड करूं वो ये है कि एक तरह से कश्मीर हम दोनों ममालिक के लिए प्रॉक्सी ही था, और अब ये देखना है कि जब भारत ने एनेक्स कर दिया तो फिर क्या होता है। देखे ना, एक तरह से भारत और पाकिस्तान भी जो है वो उन्होंने अपना झगड़ा कश्मीर पे महदूद कर दिया कि वहां वो जो लाइन ऑफ कंट्रोल है उस पर एक दूसरे पे बमबारी करते रहो। जो आपने जो जो स्मॉलर वॉर्स कह लें या जो रिसेंट देखे वो वहां हुए, उसकी जाहिर है एक वजह यह है कि कश्मीर जो है वो एक तनाजा है, लेकिन दूसरी ये भी है कि सच्ची बात अगर मैं करूँ कि फिर जो मद्रास में बैठा है या दिल्ली में बैठा है या लाहौर में बैठा है या कराची में बैठा है उसको वो जंग वैसी नहीं लगती अगर गोले लगने आने लगे कराची पे या लाहौर पे या मद्रास में या बंबई में
जी।
उस तो एक तरह से आप जो है ना एक दूसरे मोहल्ले में जिसको आपने खास किस्म के दूर कर दिया अपने से, वहां जो है वो जो पंगे मुल्क लेते हैं वो एक दूसरे से लेते रहते हैं। ये जरूर है कि हमने एक तरह से डिटेरेंस इस हद तक जरूर देखी है कि अभी तक 80 साल में न्यूक्लियर बॉम्ब इस्तेमाल नहीं किया गया। एक और बात भी अहम है इसमें, वो ये है कि देखिए अगर आप 1960 में रह रहे हैं या 1970 में भी रह रहे हैं तो आपको लोगों को याद था कि न्यूक्लियर बॉम्ब होता क्या है। मेरा अपना खदशा ये है कि इस वक्त बहुत सी दुनिया जो है उसने सवाई तस्वीरों में उसको कोई अंदाजा नहीं है कि न्यूक्लियर बॉम्ब से होता क्या है। तो बहुत से ऐसे लीडर आ गए हैं इंक्लूडिंग यहाँ अमेरिका में भी और भारत में भी और दूसरे मुल्कों में भी जो कई बार मजाक में कहते हैं कि जी अगर न्यूक्लियर बॉम्ब इस्तेमाल नहीं करना तो रखा क्यों। और ये इस किस्म की बातें जब मजाक में भी की जाएं तो एकदम आप कांप जाते हैं और सोचते हैं कि यहाँ एक ऐसी जनरेशन है इस वक्त लोगों की पूरी दुनिया में डेमोग्राफिकली जिनके लिए न्यूक्लियर सिर्फ एक एकेडमिक सी चीज है जो बहुत पहले कभी हुई थी तो शायद हम कोई टैक्टिकल न्यूक्लियर करते।
मुझे याद है कि अरुंधति रॉय ने एक सियाचिन पे जाके उसके बाद एक लिखा था अपनी कहानी और बल्कि एक मजमून सा, उसमें उन्होंने लिखा था कि जब वो बात कर रही थी मुख्तलिफ लोगों से पाकिस्तान और हिंदुस्तान के जो वहाँ फ़ौजी बैठे हुए हैं, तो एक इंडियन फ़ौजी अफसर ने कहा कि मैं तो ये कहता हूँ कि इंडिया को चाहिए कि एक एटम बम मार दे इस ग्लेशियर पर, ग्लेशियर बह जाएगा, सारा पाकिस्तान डूब जाएगा और जंग खत्म हो जाएगी। तो ये बात तो वैसे दोनों ये अगर ग्लेशियर बह जाए तो शायद दोनों तरफ ही खतरा अपनी अपनी जगह मौजूद होगा, लेकिन ये ऐसा नहीं है कि सिर्फ किसी इंडियन अफसर ने ऐसे कहा, ऐसे ख्याल जैसे कि आपने अभी कहा हमें दोनों जानब से सुनने को मिलते हैं। तो इसीलिए हमेशा ये ख्याल होता है कि जब लोगों के पास, मुल्कों के पास जौहरी हथियार होते हैं तो खतरा किस हद तक बढ़ जाता है। हमारे साथ इस اس وقت آپ کے علاوہ ڈاکٹر سمر مبارک مند صاحب ہیں اور ڈاکٹر عمار علی جان صاحب ہیں جو ان کی بات آپ ابھی سن رہے تھے. کیونکہ عادل آپ کو جانا ہے تو میں آپ سے ایک بات پوچھنا چاہوں گی. آپ سے جب میری بات ہو رہی تھی تو مہید یوسف کی آپ نے بات کی کہ اس وقت جو ایک بہت ہی اچھی کتاب ہے جو ان کی پی ایچ ڈی کا موضوع تھی وہ مہید یوسف کی کتاب ہے. بدقسمتی سے مہید مجھے ملے نہیں, لیکن انہوں نے یہ کہا کہ آپ میرے استاد سے پوچھیے گا کہ میرا تھیسس کیا ہے. تو چلیے میں استاد سے بھی پوچھتی ہوں کیا تھیسس ہے مہید کا اس کتاب میں.
مہید یوسف نے کی جو ریسرچ ہے میرے خیال میں ریلی وہ عالمی لیول پہ گراؤنڈ بریکنگ ہے کہ اگر ٹام شیلنگ وغیرہ کے بعد کوئی نئی تھیوری آپ کو آئی ہے, کیونکہ پہلے جب بھی نیوکلیئر کی بات ہوتی تھی تو وہ عالمی طاقتوں کے مابین ہوتی تھی کہ عالمی طاقتیں نیوکلیئر جب بمب ہوتا ہے تو کیسے ایکٹ کرتی ہیں, ڈیٹرنس کیسے ہوتی ہے. جب بھارت اور پاکستان دونوں نے کہہ دیا کہ ہمارے پاس ہے اور دونوں نے ٹیسٹ کر لیے, اس کے بعد سوال یہ ہے کہ جب اگر آپ عالمی طاقت نہ ہو اور خصوصاً اگر آپ ایک چھوٹی مملکت ہوں جس کے دوسرے مسائل ہوں خصوصاً پاکستان کی طرح, تو دین آپ کا نیوکلیئر بیہیویئر کیا ہوگا. اور اس کا ایک لائن میں اگر کوئی متن ہے تو وہ یہ ہے کہ ڈیٹرنس پھر بھی کام کرتی ہے, شاید اس سے زیادہ بھی کرتی ہے, لیکن ایک جو پراکسی وار کے لیے آپ کو کیونکہ اور جگہیں نہیں ملتی تو وہ آپ کے اپنے علاقے میں ہی ہونی ہوتی ہیں
جی.
اور اس لیے سمال وارز کے جو امکانات ہیں وہ بڑھ جاتے ہیں. لیکن سب سے اہم بات جو انہوں نے کہی وہ یہ کہ جب دوسری طاقتیں ہوں گی تو جیسے ہی ایسکلیشن ہوتی ہے, جیسے ہی کوئی بڑھاوا ہوتا ہے جیسا کارگل میں ہوا یا پلوامہ کے بعد ہوا, تو جو بڑی طاقتیں ہیں وہ ایک دم قدم رکھ کے کہتی ہیں نہیں نہیں باز آ جاؤ. سو وہ اس ڈیٹرنس کے لیے بہت ضروری ہے کہ عالمی طاقتیں مثلا چین ہوا یا امریکہ ہوا یا برطانیہ ہوا وہ ایگر ہوں اور ریڈی ہوں ٹو اسٹیپ ان تاکہ اس کو کرٹیل کیا جائے. اب جو عمار صاحب کہہ رہے تھے کہ اگر عالمی طاقتیں بھی اس وقت جو ہیں وہ بھی بکھری ہیں تو پھر خدشہ یہ ہوتا ہے کہ اگر وہ نہ اسٹیپ ان کی یا اگر وہ لیٹ اسٹیپ ان کی یا اگر وہ مسئلہ ایسا ہوا کہ ان کے اسٹیپ ان ہونے سے کوئی فرق نہ پڑا تو پھر گیم ہاتھ سے نہ نکل جائے.
تو اس سے پہلے کہ میں ڈاکٹر مبارک مند سے مطلب ایک ٹیکنیکل سوال پوچھوں, میں چاہوں گی ہمارے کیونکہ آپ سے بات ہوئی تھی پہلے تو جو انہوں نے بات کی اس میں کچھ اضافہ آپ کرنا چاہیں گے عادل نظر؟
بالکل ٹھیک بات ہے, ڈاکٹر صاحب نے بالکل ٹھیک بات کی ہے کہ یہ ایک ڈیٹرنٹ اس طرح سے ہوتا ہے کیا, کیونکہ لوگوں میں خوف بہت زیادہ ہوتا ہے عالمی لیول پہ بھی. سارا مسئلہ ابھی آ رہا ہے کہ کیا جو نفرت کی سیاست ہے کیا وہ پہلے کی طرح ہے یا اس میں اور شدت آ گئی ہے, کیا جو جن ممالک میں لوگ خودکشی کرنے کے لیے تیار ہیں دشمن کو مارنے کے لیے وہاں پہ کس قسم کا ڈیٹرنٹ ہوگی نیوکلیئر ویپنز, یا موت سے جب خوف ہی نہیں ہے بلکہ موت کے خواہش مند ہیں پوری سیاسی آؤٹ فٹ, تو پھر ایسے میں کہاں پہ ڈیٹرنٹ رہتا ہے. دوسرا یہ کہ جب عالمی سطح پر کوئی ایسا ول نہ نظر آئے بلکہ ممالک جو مختلف ممالک ہیں وہ خود پروموٹ کر رہے ہوں جنگی جنون کو بھی اور اندر نفرت کی سیاست کو بھی, تو کیا انٹرنیشنل کمیونٹی کا وہی رول رہے گا جو 50s, 60s, 70s میں تھا؟ کیونکہ آج کا جو عالمی آرڈر ہے وہ نہ 50s والا ہے نہ 90s والا ہے, بہت ہی کمزور آرڈر ہے, کمزور سسٹم ہے, اس کے اندر بہت دراریں آ چکی ہیں. تو ایسے میں کیا کوئی اگر خدا نخواستہ اس طرح کے کوئی بحران بنتا ہے تو اس میں کوئی افیکٹو جلدی کوئی ہو سکتی ہے انٹروینشن کی نہیں؟ یہ سارے سوالات ہیں اور میرے خیال اس کو اس میں کوئی ڈیفینیٹ بات نہیں کی جا سکتی اور خطرہ ہمیشہ رہے گا جب تک اس طرح کے ہتھیار موجود ہوں گے.
تو ڈاکٹر سمر مبارک مند صاحب آپ بتائیے ہمیں, فرض کریے مطلب خدا نہ کرے کہ ایسا ہو کسی بھی دنیا کے علاقے میں, لیکن اگر ایک سرحد سے دوسری سرحد پر حملہ ہوتا ہے تو جو موجودہ طاقت ہے تو معمولی سے معمولی یعنی جوہری بم کے بھی ظاہر ہے مطلب مجھے معلوم تو نہیں لیکن میرا اندازہ ہے کہ مختلف اس کے ہوتے ہوں گے رینج اور طاقت, تو کس حد تک نقصان ہو سکتا ہے فوری طور پر کسی نیوکلیئر حملے کی صورت میں؟
دیکھیں میں پروگرام سن رہا ہوں آپ کے, باقی لوگوں کی رائے سن رہا ہوں کافی دیر سے.
جی جی.
اور ایک تو یہ جو بات کر رہے ہیں پراکسی وارز کی, یہ تو جب سے دنیا بنی ہے جو بڑی طاقتیں ہیں وہ بڑے طاقتور لوگ ہیں وہ ہمیشہ کمزور قوموں پہ اپنی ہیجمنی دکھاتے رہے ہیں. الیگزینڈر دی گریٹ گریس سے چلا اور یہاں تک پاکستان تک پہنچ گیا, تو یہ تو تاریخ کو آپ دیکھیں تو یہ تو پتہ نہیں کئی ہزاروں سالوں سے یہ تماشا ہو رہا ہے اور یہ آگے بھی جو طاقتور لوگ ہیں وہ اپنے ڈومیننس دکھاتے رہیں گے اور کرتے رہیں گے. اس میں نیوکلیئر شیوکلر کو بیچ میں لانے کی ضرورت نہیں ہے, نہ آپ ماضی میں تھا تو تب ہی ہو رہا تھا, اب آئندہ بھی ہوتا رہے گا. جتنی بات ضرور ذہن میں رکھیے گا کہ جب سے نیوکلیئر ویپنز امریکہ اور رشیا کے پاس آئے ہیں ان کے درمیان تھرڈ ورلڈ وار نہیں ہوئی. یہ بھی یاد رکھیے گا کہ جب سے پاکستان انڈیا کے درمیان میں آئے ہیں تو آج درمیان کوئی بڑی جنگ نہیں ہوئی, اور میری دعا ہے اللہ کرے گا کہ ایسے آئندہ بھی نہیں ہوگی. باقی جہاں تک آپ کر رہے ہیں پوچھ رہی ہیں, دیکھیں اگر کوئی کنونشنل جنگ ہوتی ہے اللہ نہ کرے وہ بھی ہوگی, جو انڈیا کو بھی پتا ہے پاکستان کا اور پاکستان کو بھی پتا ہے ہمارا ڈیٹرنس کیا ہے. ڈیٹرنس کی موجودگی میں تو کنونشنل سڑک چھوٹی موٹی اگر ہوتی لیا, آپ کو پتا ہے کہ انڈیا نے ابھی فروری میں کیا کیا تھا کہ ہمارے سیٹلڈ ایریا میں آ کے بالا کوٹ میں بامبنگ کی تھی, تو اس کا بھی پاکستان کے پاس جواب ٹھیک ٹھاک ہے. ایسی بات نہیں ہے کہ پاکستان ایٹ دا آؤٹ سیٹ کچھ بھی نہیں کر سکتا, صرف نیوکلیئر ویپن استعمال کر سکتا. پاکستان کی جو کنونشنل فورسز ہیں وہ بہت افیکٹو ہیں, بہت ویل ٹرینڈ ہیں, اور ٹیررزم کے خلاف لڑ لڑ کے بیٹل ہارڈن ہو چکے ہیں. اور اس کا آپ نے ایک طرح سا نمونہ دیکھ لیا کہ جب یہ انڈیا نے جہاز بھیجے تھے اور وہاں پہ اٹیک کیا تھا بالا کوٹ. تو اس طرح کے کنیکشن جو اگر کریں گے ایڈونچر تو ان کو پتا ہے کہ آگے کیا ہوا, اور آگے ان کو یہ پتا کہ آگے اس کا جواب مل سکتا ہے, ان کو کنونشنل اٹارنی مل سکتا ہے. پاکستان کی یہ نہیں کہ فوج کنونشنل زیرو ہے اور صرف نیوکلیئر ویپنس لے کے ہم بیٹھے ہوئے, تو نیوکلیئر ویپنس کو صرف بتایا ہے کہ ڈیٹرنس کے طور پہ ہیں ہمارے پاس, اور ڈیٹرنس نہیں رہے گا اور ان شاء اللہ وہاں تک نوبت نہیں پہنچے گی کبھی ہم کو استعمال کرنا پڑے.
عادل, اگر ہم ہسٹری کو دیکھیں عالمی تاریخ میں, تو سب سے زیادہ خوفناک واقعے کیا ہیں یعنی نیوکلیئر طاقت کی ٹیکنالوجی کے حوالے سے؟ صرف یہی نہیں کہ مطلب ہتھیاروں کا استعمال, ظاہر ہے وہ تو ایک جنگ میں ہو چکا ہے, لیکن جیسے کہ چرنوبل کا ہوا تھا, تو اس طرح کے کون سے واقعات ہیں جو جن سے پتہ لگتا ہے کہ جوہری ٹیکنالوجی خود ایک بڑا خطرہ ہے؟
یہ ایک دوسری لمبی بحث ہے. یقیناً اس میں خطرہ بھی ہو سکتا ہے, لیکن اس میں اور کچھ واقعے ہوئے ہیں. جو یہاں امریکہ میں آئلینڈ والا مسئلہ تھا, یا جاپان میں جو ایکچولی جو نیوکلیئر پاور پلانٹ جس کا مسئلہ ہوا, پھر چرنوبل, یقیناً بہت. لیکن میں اس پہ تو کوشن کہوں گا کہ یہ دونوں چیزیں مختلف ہیں.
جی,
ایک جو ہے وہ پریکاشن چاہتی ہے, وہ اس کا اگریسو انٹینٹ نہیں ہے, اور میرا نہیں خیال کہ یہ کہا جا سکتا ہے کہ نیوکلیئر ہر حال میں بری چیز اور یا غلط طرف ہی جائے گی, کیونکہ ہمارے پاس خصوصاً نیوکلیئر انرجی میں یقیناً آپ یہ کہہ سکتے ہیں کہ اب تک دنیا نے بہت کیئرفلی اور ریزنیبلی کام کیا. اگر کچھ ہوئے ہیں مسائل تو وہ یقیناً جان کے نہیں ہوئے, اور دوسرا یہ کہ ان پہ قابو بھی کچھ حد تک تو ضرور پایا جا سکے. سو میں کوشسلی کہہ رہا ہوں, آئی ڈو تھنک کہ اس سے بہتر ہمارے پاس انرجی کے وسائل ہیں, وہ میرا یقین ہے. لیکن انرجی کی یوز اور وار کی یوز کو دونوں کو میرے خیال میں بلانا جو ہے وہ شاید صحیح بات نہیں ہے. اور جیسے کہ پہلے بھی
نہیں میں ملا نہیں رہی, میں ویسے یہ میں اسے الگ, یہی میں نے آپ سے کہا کہ وہ تو ظاہر ہے ایک الگ چیز ہے, لیکن دیگر حاصل, کیونکہ میرا خیال ہے کہ اس وقت دنیا میں جس طرح کی ٹیکنالوجی استعمال ہو رہی ہے, تو اس میں یہ جوہری توانائی سے تو ناممکن ہے کہ ہم ایسا استعمال نہ کریں اسے, یہ تو بہت سی چیزوں کے لیے ضروری ہے.
مجھے جو تشویش ہوتی ہے وہ کئی بار یہ ہوتی ہے کہ لوگ صرف بور ہو کے نہ یوز کرتے ہیں. آئی ڈونٹ تھنک ایسا ہوگا. میرے خیال میں یہ ٹام شیلنگ جنہوں نے یہ لفظ یاد کیا تھا, میڈ اور ون آف دا پیپل جنہوں نے کیا تھا میوچلی اشورڈ ڈسٹرکشن, وہ کہا کرتے تھے کہ میڈ ہونے کے لیے ریشنل ہونا بڑا ضروری ہے.
اچھا,
تو وہ مذاق میں کہتے تھے کہ میڈ ہونے کے لیے ریشنل ہونا بڑا ضروری ہے, جس کا مطلب یہ ہے کہ جو ڈیٹرنس ہے اس کے پیچھے بیسک تھیوری یہ ہے کہ جو فریقین ہیں وہ اصل میں ریشنل ہوں گے. وہ اگر جنگ ہوگی بھی یا کانفلکٹ ہوگا بھی تو اس کو اس حد تک نہیں جانے دیں گے کہ میوچلی اشورڈ ڈسٹرکشن ہو جائے. اب جو سوال امار نے بھی ریز کیا وہ یہ ہے کہ آج کل جو ہمیں دنیا نظر آتی ہے اس میں ہمیں بہت سے ایسے لیڈر اور بہت سے ایسے حالات, جو عالمی سسٹم ہے وہ ایک طرح سے تغیر کا شکار ہے, تو اس میں ڈر یہ ہوتا ہے کہ اگر کوئی پارٹیز اس میں ٹوٹلی ریشنل نہ ہو یا وہ مس کیلکولیٹ کر دیں تو اس سے کہیں ایسکلیشن نہ ہو جائے. تو اس کا مطلب یہ نہیں ہے کہ یہ جو پاورز ہیں, لیکن میرے خیال میں سچی بات یہ ہے کہ پاکستان نے بھی اور بھارت نے بھی نیوکلیئر کے حوالے سے ریسپانسبل بیہیویئر شو کیا.
जी
राइट, ऐसा नहीं है कि क्योंकि ये गरीब मुल्क हैं या छोटे मुल्क हैं तो ये इनके पास उस किस्म की रैशनैलिटी नहीं है जो बड़ी ताकतों के पास थी, ऐसा बिल्कुल नहीं। लेकिन जितने न्यूक्लियर हथियार इस वक्त दुनिया में मौजूद हैं और जो दुनिया का तगैयर है, उससे आप तारीख से ये सीखते हैं कि जब हथियार होता है तो कोई ना कोई कहीं ना कहीं किसी ना किसी वक्त उसको ये ख्याल आ जाता है कि चलो यार यूज कर ही लो। अब तक ऐसा नहीं हुआ, लेकिन तारीख 80 साल की कहानी है कि ऐसा अभी तक नहीं हुआ, एंड आई होप ना हो।
मुझे तो असल में लगता यह है कि जो फिल्में बनती हैं ना उनको देखकर लोगों के दिल में एक अजीबोगरीब तसव्वुर है कि कुछ दहशतगर्द एक गार में बैठे हुए और एक बम रखा हुआ है और बस इतनी सी देर है कि वो बम बटन दबाएं और धमाका कर दें। तो बल्कि मैं डॉक्टर समर मुबारकबंद से पूछना चाहूँगी कि क्या प्रोसीजर क्या है ये, मतलब ये जो है कि कितने जल्दी तैयारी हो सकती है एक न्यूक्लियर हमले के लिए, फौरी तौर पर रद्द अमल की सूरत में, अगर एक हमला हो तो रद्द अमल में कितनी देर लग सकती है उसके?
देखिए मैं ये चाहूंगा कहना कि मैं कहीं काम भी करना है और कुछ और भी मसरूफियत है
जी,
और ये जो सवाल आपने किया है टेक्निकल सवाल, मैं आपसे माजरा चाहूंगा कि इसका जवाब मैं दे भी नहीं सकता और मैं देना चाहूंगा भी नहीं।
अच्छा, मतलब ये इसकी कोई वजूहत है?
इतना मुतमिन नहीं है सोच के कि बहुत ही अच्छा हमारे कंट्रोल सिस्टम है, बड़े समझदार तरीके से वो डिवाइस डिजाइन हुआ है, दुनिया उसको मानती है और उसमें कोई ऐसी बात नहीं है जैसे आदल फरमा रहे थे ना कि किसी के बजाय वो कहेगा चलो इस्तेमाल कर ही लेते हैं, ऐसी बात
नहीं है। नहीं, वो कह रहे ये बात।
समझदारी की लेवल बड़ी हाई होती है जहाँ जो कमांड एंड कंट्रोल कर रहे होते हैं लोग,
जी जी।
एक बंदे के ऊपर डिपेंड नहीं करता ये फैसला जॉइंट फैसला होता है और ये
फर्ज करें सड़क पर भी गिरा पड़ा मिल जाए किसी को तब भी वो उस बम को इस्तेमाल नहीं कर सकता क्योंकि उसकी बहुत सी उसमें चीजें हैं जो कि जानना जरूरी है किसी बम को इस्तेमाल करने से पहले।
वो देखे वो हकीकत है जो सेफ्टी होती है वो इतनी कॉम्प्लिकेटेड और इतनी इंट्रिकेट सेफ्टीज होती है कि वो सिर्फ जिन्होंने बनाया होता है वो सिस्टम उनको पता होता है और वो भी सेफ्टी शेयर नहीं की जाती एक शख्स के साथ, वो भी 2-3 लोगों के दरमियान शेयर होती है तो इसलिए वो आर्म नहीं हो सकता सिस्टम, उसको आप समझ लें कि एक थोड़ा सा एक्सप्लोसिव सर पर पड़ा हुआ जिसने एक्सप्लोसिव इस्तेमाल था वरना न्यूक्लियर डेटोनेशन नहीं हो सकती ना भी कर सकता, तो उनको आर्मिंग ही नहीं हो सकती इसका।
तो जी अच्छा, थोड़ा सा मैं बात करना चाहूँगी कि जौहरी हथियारों के इंसानों पर क्या असरात हैं, तो बल्कि मैं इसमें पहले हमारा आपसे ही पूछूंगी कि क्या असरात हैं, क्योंकि इस पे बहुत तशवीश भी होती रही, अक्वामे मुत्तहिदा की जनरल असेंबली की फर्स्ट कमेटी ने इस पर एक बात भी की थी सन 2016 में, तो और HINW जो है वो इस पर मुसलसल काम करती है, तो थोड़ा सा आप मुझे बताइए कि क्या असरात हैं जौहरी हथियारों के इंसानों पर।
एक तो जी आपने चेर्नोबिल की बात की जो एक बहुत बड़ा डिजास्टर था, वो आज तक वहाँ पे एक डिफॉर्मिटीज हैं और सिर्फ उसको तो वो तो अभी 20 साल पुरानी बात है, हिरोशिमा नागासाकी में अब तक मसाइल हैं बायोलॉजिकल और हेल्थ के मसाइल, उस 45 की ये बात है, और ये सिर्फ न्यूक्लियर वेपन्स नहीं है, इवन केमिकल वेपन्स जो मैंने वियतनाम का जिक्र किया 60-70s में यूज हुए थे वो सिर्फ एक जनरेशन को तबाह नहीं करते, वो आने वाली जनरेशन को तबाह भी करते हैं क्योंकि उसमें वो आपकी बायोलॉजी को एक तरह से चेंज कर देते हैं। दूसरा ये लेट 80s-90s के बाद आपने देखा होगा हॉलीवुड की फिल्में भी बहुत बनी थी, एक बहुत ज्यादा एक खौफ था कि सोवियत यूनियन के टूटने के बाद एक बहुत बड़ा न्यूक्लियर प्रोलिफरेशन का एक माफिया बन रहा है जिसमें स्टेट एक्टर्स भी इन्वॉल्व हैं, नॉन स्टेट एक्टर्स भी इन्वॉल्व हैं, और एक बहुत बड़ा खतरा था कि कोई दहशतगर्द तंजीम के पास न्यूक्लियर हथियार ना आ जाए या टेक्नोलॉजी ना आ जाए, उसमें पाकिस्तान का नाम भी आया, उसमें सेंट्रल एशिया के ममालिक का नाम भी आया, उसमें रशियन माफिया का नाम भी आया, लीबिया का भी आया, और वो उस प्रोलिफरेशन को रोकने के लिए जो पिछले 20-25 साल की इंटेलिजेंस थी उसमें एक बहुत बड़ा रोल, ये वॉर ऑन टेरर से पहले आप समझें जो सबसे बड़ा इशू समझा जाता था ग्लोबली सिक्योरिटी के अंदर वो ये न्यूक्लियर प्रोलिफरेशन का समझा जाता था। और डॉक्टर आदिल नजम साहब ने एक बात की एनर्जी के हवाले से, तो मैं 100% उससे मुत्तफिक हूँ कि एनर्जी का क्योंकि इसमें इतना डेंजर है, चेर्नोबिल के बाद हमें जो मालूम हुआ इस वक्त जो प्रेफर्ड चीज़ है वो रिन्यूएबल एनर्जीज हैं, रिन्यूएबल एनर्जी सोर्सेज हैं जिसमें सोलर और पान विंड इस तरह की एनर्जी की तरफ दुनिया जा रही है. न्यूक्लियर को एक्चुअली अब बहुत डाउनग्रेड कर दिया गया है क्योंकि उसके जो उसके साथ जो थ्रेट्स इन्वॉल्व हैं उसको अब एज अ प्रेफर्ड टेक्नोलॉजी कहीं पे भी नहीं किया जा रहा, खासतौर पर जो क्लाइमेट चेंज के साथ एनर्जी ट्रांजिशन की बात हो रही है ग्रीन एनर्जी की, उसमें सोलर और विंड की बात आपको नजर आएगी. न्यूक्लियर को मिक्स से निकालने की बात हो रही है क्योंकि इसका जो इसका जो हादसा के साथ जो जो उसके जो उसके जो असरात हैं वो मैंने आज आपको कहा कि वो सिर्फ उस वाक्य तक नहीं महदूद रहते बल्कि आने वाली नस्लों को भी वो भुगतने पड़ते हैं उसके असरात. तो मेरे ख्याल इससे मूव फेज आउट हमें करना पड़ेगा, आज नहीं तो कल को. अब कोई अलग बात है जो जिसका ये डॉक्टर समर साहब भी बात कर रहे थे, अल्लाह करे कि ऐसा कभी ना हो, लेकिन जब तक खतरात मौजूद हैं और जिस तरह हालात और ख़राब होते जा रहे हैं, जंगी माहौल दुनिया भर में बनता जा रहा है, 80 साल का जो प्रेसिडेंट है वो इतना बड़ा प्रेसिडेंट नहीं है इंसानी तारीख में, या फिर 1000 साल का, 1500 साल का होता तो हम कहते 80 साल का है, वो कभी भी चेंज हो सकता है खुदा ना खास्ता. तो हमें एंडिंग न्यूक्लियर वेपन्स ये हमारे डिमांड नकल होना चाहिए और इससे मूव ऑन करना चाहिए. एक अगर आपको हकीकी एक पीस चाहिए, ना कि एक टेंस किस्म का पीस जो कि सिर्फ धमकी के बुनियाद पर हो, वो पीस नहीं होता, वो तो आप समझ लें ब्लैकमेल होता है.
तो मैं आदिल आपसे यहाँ पूछूंगी कि अगर हम बात करें तख़वीफ़ी असलाह की, तो मुद्दतों तक चलते रहे अमेरिका और रूस के मुज़ाकरात, लेकिन ज़ाहिर है कि उसमें कोई ऐसी कमी नहीं आई कि जो दुनिया के लिए ख़तरे को कम कर सके. तो दूसरी बात, इन्होंने ये कही मारने के न्यूक्लियर हथियारों के खात्मा, तो आप क्या कहते हैं, क्योंकि ऐसा तो मुमकिन नहीं नज़र आता आज की दुनिया में कि न्यूक्लियर हथियार कभी भी ख़त्म होंगे. और थोड़ी देर पहले डॉक्टर समर मुबारकबंद ने कहा था कि क्योंकि जहाँ पे कन्वेंशनल जंग में बैलेंस बराबर नहीं हो, जैसे कि इंडिया और पाकिस्तान में, तो वहाँ अहमियत बढ़ जाती है न्यूक्लियर हथियारों की. तो दुनिया के मुख्तलिफ खित्तों को देखते हुए कहाँ कहाँ आपको ये बात दुरुस्त नज़र आती है?
नहीं, मेरे ख्याल में देखें, मुझे तो नहीं याद पड़ता कि कोई ऐसा बड़ा हथियार हो कि जिसको दुनिया ने वॉलंटरली छोड़ दिया. ये जरूर याद पड़ता है कि जब कोई हद से तजावुज कर जाता है किसी भी हथियार की यूज में या एक स्ट्रैटेजी की यूज में, जैसे नाजीज ने किया जर्मनी में फॉर एग्जांपल सेकेंड वर्ल्ड वॉर में, तो फिर दुनिया कई बार उसका सबक सीखने की कोशिश कर लेती है, लेकिन वो भी एक सबक ऐसा है जो आपको बार बार सीखना पड़ता है. मेरा अपना यही ख्याल है कि यकीनन बेहतर तो यही है कि न्यूक्लियर हथियार जो हैं वो ना हो, लेकिन ना होने का तरीका सिर्फ ये है कि सारे छोड़ दें. और सारे छोड़ने में कोई ना कोई जो है, एक कहता है कि जी दूसरा छोड़ेगा तो मैं छोड़ूंगा, और उसके बाद वो जो है वो बढ़ता रहता है. एक और बात जो मुझे ख्याल में अहम है वो ये कि दुनिया को में तबाही लाने के लिए, बिल्कुल निस्तर नाबूद करने के लिए भी न्यूक्लियर जरूरी नहीं है. हमारे पास अल्लाह के फजल से और बड़ी चीजें हैं
जी.
हम क्लाइमेट चेंज पे भी मेहनत कर रहे हैं, हम केमिकल का जिक्र किया गया, तो ऐसा नहीं है कि दुनिया के पास कोई और वसीला नहीं है अपनी आग खराब करने का और अपने आप को तबाह करने का. अब सवाल ये है कि क्या दुनिया में ये विजडम है कि हम उस हद तक ना जाएं जहां हमारे पास ये जो एक जबरदस्त किस्म के हमने दुनिया बताई है जिसमें वेल्थ भी बहुत है, जिसमें नॉलेज भी बहुत है, जिसमें रिसोर्सेज भी बहुत हैं, उसको अपनी कोताही से तबाह ना कर दें. मेरा अपना ये ख्याल है कि इंटरनेशनल सिस्टम है वो एक प्रिकेरियस बैलेंस में जरूर रहा है, और जब हम बात करते हैं कि वो कौन सा खत्ता होगा, तो अगर आप लॉन्ग आर्क ऑफ हिस्ट्री देखें तो वो कहीं भी हो सकता है. ऐसा नहीं है कि सिर्फ कोई पाकिस्तान जो है उसमें आपको ज्यादा खतरा होना चाहिए या भारत में ज्यादा खतरा होना चाहिए. गिवन द वे ऑफ द वर्ल्ड, जो हिस्ट्री से हमने सीखा है, ये कहीं से हो सकता है, ये चीन से हो सकता है, ये अमेरिका से हो सकता है, ये रूस से हो सकता है, ये इसराइल से हो सकता है. सो कहने का मकसद, मैं यकीनन ये नहीं कहता चाहूंगा कि इस वक्त कोई अनरीजनेबल बिहेवियर है कहीं से भी. एज आई सेड अर्लियर, मेरे ख्याल में जनरली पाकिस्तान एंड इंडिया न्यूक्लियर पे रिस्पॉन्सिबल रहे हैं, लेकिन लॉन्ग आर्क ऑफ हिस्ट्री जब आप देखते हैं, आप 200, 300, 400 साल की बात करते हैं, फिर आप ये कहते हैं कि जब इस नौयत के हथियार मुल्कों के पास होंगे, देन वी कैन नॉट ऑलवेज अज्यूम रैशनैलिटी एंड गुड कमांड एंड कंट्रोल कहीं भी किसी भी जगह
जी. अच्छा आदिल, आपने भी अभी थोड़ी देर पहले मोहित की किताब पर बात करते हुए जिक्र किया था, जैसे कि उन्होंने कहा कि भारत और पाकिस्तान के दरमियान तनाज़े की तारीख के हवाले से किसी न्यूक्लियर जंग से बचने के लिए तीसरे फरीक के इम्कान पर बात की है मोहित यूसुफ ने, तो कौन सा वो तीसरा फरीक हो सकता है? अभी तो एक तीसरा फरीक हमें अमरीका नजर आया था
अभी तक तो देखे ना, पहले अभी तक तो सबसे बड़ा तीसरा फरीक, सबसे ऑब्वियस तीसरा फरीक अमेरिका ही रहा है
जी।
आप पिछले क्योंकि और वो क्योंकि हम जिस दौर से गुजर रहे हैं उसमें वो यूनिपोलर तो नहीं था, लेकिन एक डोमिनेंट पावर जरूर थी। आइंदा कौन हो सकता है? मेरे ख्याल में तमाम जो बड़े ताकतें उनमें से कोई भी हो सकता है। यकीनन अमेरिका के बाद अगर किसी का नाम आएगा तो वो चीन का आएगा, खसूसन क्योंकि चीन का ही अपना खत्ता है, उसको खुद असर होता है, वो इन सम वेज पार्टी टू द इश्यूज है। रूस ने बहुत ज्यादा एविडेंटली ये रोल नहीं लिया, लेकिन यकीनन रूस जो है वो है एक और तीसरा फरीक। मेरे ख्याल में सबसे अहम तीसरा फरीक जो होना चाहिए था, अनफॉर्चुनेटली वो आजकल बिल्कुल लावारिस सा है, और वो है यूनाइटेड नेशंस
जी।
राइट, यूनाइटेड नेशंस वो फोरम था जिसका काम ही ये होना चाहिए था कि जब दुनिया में क्राइसिस आए तो आप एकदम ट्रिगर हो, आप एक्टिव हो एंड आप लोगों से कहें जी हथौला। अब जो जो पहले भी बात हुई, जो डर है वो यही है कि तीसरे फरीक अगेन लॉन्ग आर्क ऑफ हिस्ट्री में जिस तरह दुनिया में तब्दीलियां आ रही हैं, कौन कौन होगा? इस वक्त मेरे ख्याल में अभी भी डोमिनेंट जो है वो यूनाइटेड स्टेट्स ही है, लेकिन यकीनन चीन और रूस भी है।
लेकिन जब ईरान के जौहरी प्रोग्राम को ख़त्म करने की बात होती है तो हमें जो बहुत एक्टिव नज़र आया हमेशा, और अमेरिका ने भी उसे बीच में रखने की कोशिश की, वो IAEA है जो कि अक्वामे मुत्तहदा का इदारा है जौहरी निगरानी करने वाला। अमर, आप मुझे बताइए कि क्या आपको ऐसा लगता है कि रोज़ बरोज़ अक्वामे मुत्तहदा का किरदार कम होता जा रहा है तमाम उमूर के हल में, जिसमें न्यूक्लियर हथियारों की निगरानी भी शामिल है?
जी बिल्कुल ऐसा ही है, क्योंकि ये तो ऑलरेडी आपको 90 की दहाई में नजर आना शुरू हो गया था कि जो न्यू वर्ल्ड ऑर्डर था उसमें अमेरिका की एक तरह से पूरी हेजेमनी बन गई थी पूरी दुनिया के ऊपर, क्योंकि रूस जो है वो टुकड़े टुकड़े हो गया था। ऐसे में लोगों को उम्मीद ये थी कि अब क्योंकि वो लड़ाई नहीं रही सोवियत यूनियन और अमेरिका की, तो हो सकता है कि ग्लोबल ऑर्डर जो है वो जरा ज्यादा स्मूथली चले और उसमें ह्यूमन राइट्स डेमोक्रेसी की बात हो। लेकिन एक बहुत बड़ा हमें टर्न नजर आता है वॉर ऑन टेरर के बाद, जिसमें प्रीएम्प्टिव और यूनिलैटरल स्ट्राइक्स अमरीका करता है, यानी बुश की जो हुकूमत है इस लिहाज से एक तरह से एक बहुत बड़ा ग्लोबल इवेंट है हमारी तारीख का, क्योंकि उन्होंने बिल्कुल रद्द करके यूएन की सिक्योरिटी काउंसिल की रेजोल्यूशन को भी और बाकी मेंबर स्टेट्स की तजावीज को भी एक बिल्कुल अकेले फैसला किया कि हमने इराक के ऊपर हमला करना है, और उसमें उसका ताल्लुक भी कीमियाई हथियारों से था उस हमले का भी। तो एक तरह से उस अटैक ने 2003 में के अटैक ने यूएन को काफी हद तक बेमानी बना दिया कि जब कोई इतनी बड़ी ताकत एक मुल्क के ऊपर इस तरह का हमला करे और उसको बिल्कुल तबाह कर दे और उसके पास कोई प्लान भी ना उसे रिकंस्ट्रक्ट करने का, तो जो पूरा आलमी ऑर्डर है उसकी जो उसके ऊपर जाहिर सी बात है सवाल उठना शुरू है। और वहां से लेकर आज तक ऐसे बार बार मौके आए हैं, चाहे वो लिबिया के अंदर हो, चाहे वो सीरिया के अंदर हो, या अभी जिस तरह ईरान की वाली डील से ट्रंप ने खुद फैसला किया, यानी अकेले ये अमेरिका ने एक तरफा फैसला किया और वहाँ उस डील में से निकल गए, तो उसने फिर से ये बात साबित की है कि एक यूएन की अक़वामे मुत्तहदा की अब वो अहमियत नहीं रही जो पहले हुआ करती थी। पहले भी इन ताकतों का जो ये ताकत ममालिक थे इन्हीं की ज्यादा सुनी जाती थी, लेकिन बहरहाल वो यूएन के थ्रू करने की कोशिश करते थे। अब तो ये चीजें एक तरफा तौर पे हो रही हैं। और दूसरा ये है कि ये जो आर्मी ताकतें हैं आज, ये ना इतनी ताकतवर हैं और ना वो इतनी रिस्पॉन्सिबल है, उनके जो लीडरशिप है इस वक्त वो आलमी जो तनाजर है उसमें कोई अमन की बात नहीं सोच रहे, बल्कि बहुत ही अपने छोटे छोटे जो मफाद हैं उनको सामने रख रहे हैं, रख के फैसले कर रहे हैं। तो ऐसे में अब बहुत जो बड़ा सवाल है वो जोहरी हथियारों से भी जुड़ा हुआ है, वो ये है कि नया आलमी ऑर्डर अब क्या बनेगा, क्योंकि जो माजी का आलमी ऑर्डर था जिसमें ऊपर अमेरिका था नीचे अक़वामे मुत्तहदा थे, ये दोनों मिलके कोई कंसेंसस के जरिए एक्शन होते थे, वो ऑर्डर मेरा ख्याल अब माजी का हिस्सा बन चुका है। उसका बस इसका इनका जनाजा नहीं पड़ा गया, लेकिन वैसे एक बात में मुतहदा की जो पोजीशन है बहुत वीक हो चुकी है।
तो हम क्यों ना आदिल, डॉक्टर आदिल नजम, ये बहुत चीज़ें बनाते और बिगाड़ते रहते हैं बैठे हुए, तो डॉक्टर आदिल नजम आप बताइए कि नया आलमी ऑर्डर क्या बनेगा?
ये अगर पता हो तो फिर तो मैं आपसे ना बात कर रहा हूँ, दुनिया मुझसे बात कर रही हो। ये ही तो जैसे कि मार ने भी कहा, दैट इज द मिलियन डॉलर क्वेश्चन। जब देखे ना, जब ये जो स्टेज जिसमें हम अभी ट्रांजिशन की है, उसका तो ट्रांजिशन यही होता है ना कि आपको नहीं पता कि आगे क्या आएगा। जो इंस्टेबिलिटी आती है वो इसीलिए आती है कि सब कुछ, एवरीथिंग इज इन द एयर, एक एनार्किक किस्म की, और यू डोंट नो कि अब वो ठहरेगा तो कहाँ ठहरेगा। लेकिन यकीनन उसमें से कुछ कुछ जो शवाहिद वगैरह आपको नजर आ रहे हैं कि इस वक्त एक जो है, जो मेन पावर, जो बड़ी पावर्स हैं, उनका एक तसल है। एक इमर्जिंग पावर्स का मतलब आप रूस ले लें, चीन ले लें और अमरीका ले लें। अमरीका अभी भी डोमिनेंट है, लेकिन चीन और रूस, खसूसन चीन, रूस मेरे ख्याल में तारीख की वजह से, लेकिन चीन अपनी इकोनॉमिक क्लाउड की वजह से एक इम्पोर्टेंस असर्ट कर रहा है, दूसरे ममालिक उसकी तरफ देखना शुरू हो गए। लेकिन फिर एक 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 सेकंड रिंग ऑफ पावर्स भी है, चाहे वो तुर्की हो, चाहे वो सऊदी अरेबिया हो, चाहे वो दूसरे ममालिक हो, जो इधर इंडिया भी है उसमें, जो चाहे वो अपनी इकोनॉमिक क्लाउड की वजह से या अपनी जियोग्राफी की वजह से या अपनी पॉपुलेशन की वजह से, वो इन प्ले इसलिए होती है कि यू डोंट नो कि ये कहाँ बैठेंगे, किसके साथ बैठेंगे, कैसे बैठेंगे। सिर्फ जो मेरा ख्याल है, बिल्कुल सही है मारने का, जनाजा पढ़ने से पहले यूनाइटेड नेशंस का ये जरूर थे, ये भी हो सकता है, आई स्टिल विश कि कोई ऐसी सूरत आए, सूरत हाल आए जिसमें वो रिवाइव हो जाए किसी वजह से, लेकिन इस वक्त वो बिल्कुल साइडलाइन हुई हुई है। बट मेरा कहने का मकसद सिर्फ ये है कि ये नहीं कहा जा सकता, इस जिस दौर में हम रह रहे हैं उसका डिफाइनिंग फीचर ही ये है।
लेकिन
वी आर इन ट्रांजिशन,
तो हमें ये भी नजर आया कि सलामती काउंसिल की अगर बात करें तो अमेरिका के बहुत से फैसले ऐसे थे जिनमें बाकी मुल्कों ने रिजेंट किया, तो किस वजह से अक्वामे मुत्तहदा, यानी कौन सपोर्टर है इस वक्त बड़ी ताकतों में अक्वामे मुत्तहदा का? कोई भी नहीं,
कोई नहीं, कोई भी नहीं, मेरे ख्याल में तो कोई भी नहीं। और इन अ वे जो उसका स्ट्रक्चर है, शायद कभी भी नहीं था, लेकिन पहले क्योंकि एक बैलेंस ऑफ पावर था दो मेजर ब्लॉक्स में, तो उनको अक्वामे मुत्तहदा की जरूरत थी। लेकिन जैसे उन्होंने कहा, 9/11 के बाद जो वाकयात हुए उसमें अमरीका ने ये देख लिया कि हमें इसकी जरूरत भी नहीं है। देखे ना, पहली बार इराक के बाहर उनको जाना पड़ा, वहां वो कॉलिन पावेल ने अपने हाथ में लेके कहा मेरे पास एविडेंस मौजूद है, और इतनी ज्यादा बात हुई। उसके बाद तो मुझे कोई ऐसी चीज नहीं याद आ पड़ती कि जहां पूरी दुनिया इंतजार कर रही थी कि सिक्योरिटी काउंसिल इजाजत देगी तो कुछ होगा। तो जो स्ट्रक्चर उसका है वो बजाते खुद, लेकिन उसका जो स्ट्रक्चर है वो सेकेंड वर्ल्ड वॉर के जीतने वालों ने लिखा था। वो सेकेंड वर्ल्ड वॉर के जीतने वाले जो हैं, उनमें से अभी भी बहुत से जो हैं बहुत अहम हैं, लेकिन दे आर नो लॉन्गर द ओनली मेन प्लेयर्स। सो इन अ वे सवाल ये है कि क्या इस इदारे को डिसअपीयर होना होगा बिफोर समथिंग न्यू इमर्जेस, या ये अपने आप को रिफॉर्म कर सकेगा? इस वक्त तो रिफॉर्म की कोई सूरत नजर नहीं आती, लेकिन ये भी नहीं नजर आता कि इस करंट स्ट्रक्चर में सडनली यूनाइटेड नेशन की वो अहमियत हो जाए जो इसके बनाने वालों ने सोची थी, या जो हमारे जैसे जो ममालिक हैं उनकी ख्वाहिश।
मैं बहुत शुक्रिया अदा करूँगी डॉक्टर आदिल नजम आपका और डॉक्टर अम्मार अली जान साहब आपका कि आपने हमारे इस प्रोग्राम में शिरकत की। डॉक्टर समर मुबारकमन साहब जो हैं वो जा चुके हैं, उनकी कोई मसरूफियत थी। सामीन, हम बात कर रहे थे इस बारे में कि आज की दुनिया में न्यूक्लियर हथियार महज खतरा है या वो किसी बड़ी जंग को रोकने के लिए एक रुकावट भी हैं। तो इस पर आपने ख्याल सुने हमारे माहिरीन के, हमें कोशिश थी हमारी कि हम डॉक्टर कमाल मित्रा चौनाई को भी लें, क्योंकि आज के जो भी बहस हुई उसमें पाकिस्तान के साथ साथ भारत पर गुफ्तगु करने के लिए उनकी बड़ी ज़रूरत थी हमें, लेकिन बहरहाल उनका फ़ोन हमें नहीं मिल सका। तो आपको ये भी बता दूं कि हमारे इस प्रोग्राम के प्रोड्यूसर अंजुम हैरल गिल थे, हमारे इंजीनियर थे पीटर हंटी। मैं प्रोग्राम ख़त्म करने की आपसे इजाज़त चाहूँगी, लेकिन इससे पहले एक छोटी सी आईडी की तरफ चलते हैं ताकि आप कुछ हमारे प्रोग्रामों के बारे में भी जान सकें। लेकिन चलिए आप वो आईडी सुनिए, मैं आपको खुदा हाफिज़ कहती हूँ शहनाज अजीज़ की जानिब से, आप सबको खुदा हाफिज़।
आप प्रोग्राम सदाए जहां तो सुनते हैं ना, हमारी वेबसाइट भी विजिट करते होंगे। आइए पता फिर से बताते हैं, www.rnn.fm اور www.urduvoa.com.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. اردو کے ممتاز ادیب اور شاعر علی اکبر ناطق کی یکے بعد دیگرے چونکا دینے والی کتابیں سامنے آئی ہیں. سن 2010 میں ان کا شعری مجموعہ بے یقین بستیوں میں شائع ہوا. بے یقین بستیوں میں سے یاقوت کے ورق تک اپنے شعری سفر کے بارے میں ناطق کیا کہتے ہیں، ہماری ساتھی شہناز عزیز بتا رہی ہیں اس رپورٹ میں.
میں بانسوں کے جنگل میں ہوں جس کے نیزے بنتے ہیں، صاف ہری لچکیلی شاخوں والا جنگل بانسوں کا، جس کی رگوں میں میٹھا پانی صبح ازل سے جاری ہے. لوگ مسافر نیل گگن کے جنگل میں آ جاتے ہیں، دیکھ فضائیں خواب زدہ میٹھی نیندیں سو جاتے ہیں، شاخوں پر جھولتے رہتے ہیں اور دھرتی پر رینگتے ہیں، بس لیتے ہیں کھا جاتے ہیں، سانس ہوا ہو جاتی ہے، آخر خود بھی بن جاتے ہیں سانپ کے اندر جا کر سانپ. وائے کس معصوم یہاں سے بچ کر بھاگنے لگتے ہیں، لیکن جنگل بانسوں کا ہے جس کے نیزے بنتے ہیں.
واہ واہ واہ، بہت. اصل میں آپ کی شاعری میں ایک بات میں نے دیکھی کہ ایک آنکھوں میں نا جب پڑھ رہے ہوتے ہیں آپ کا شعر، ایک تصویر سی آپ کی آنکھوں میں کھنچ جاتی ہے. پتہ نہیں یہ آپ کی شعوری کوشش ہے یا خود آپ کا زمین سے رشتہ بہت رہا ہے. حیرت مجھے اس بات پہ ہوئی، اور یہ حیرت میں نے اکثر جو آپ کے بارے میں چیزیں لکھی گئیں اس میں دیکھی کہ کہاں چھپے ہوئے تھے آپ.
وہ اصل میں یہ ہے کہ میں نے اپنی ایج کے 33 سال بعد ایک شہر میں قدم رکھا، یعنی 33 سال میں میں کسی نہ شہر میں داخل ہوا، نہ میں نے کسی ادیب شاعر کے پاس بیٹھا، نہ میرا کوئی کسی کے ساتھ کوئی رابطہ ہی نہیں تھا. تو میں بس افسانے لکھتا تھا، شاعری کرتا تھا اور مزدوری کرتا تھا مختلف گاؤں میں، مختلف علاقوں میں، ادھر ادھر مسجدوں کے مینار بنانے، یہ وہ. تو میرا کسی سے کوئی تعلق ہی نہیں تھا. تو پھر 2007 میں میں آیا اسلام آباد، یہاں سے پھر میرا وہ آغاز ہوا. میری چیزیں سامنے آئیں تو وہ لوگوں نے اس کو دیکھا تو انہوں نے کہا کہ یہ ایک الگ طرح کا شاعر ہے. اس کے بعد بھی میں نے کوئی زیادہ کوشش نہیں کی کہ لوگوں سے تعلقات بڑھاؤں، یہ کروں وہ کروں، مشاعروں میں جاؤں، مختلف تقریبوں میں حصہ لوں.
ایک یہ بھی ہے ذہنیت کہ جب کوئی ویسٹ میں ذکر آ جاتا ہے نا پھر اچانک ہر طرف سے واہ واہ ہونے لگتی ہے. تو آپ کی ایک یہ بھی بات ہے کہ آکسفرڈ اور پینگوئن سے جو آپ کی شائع ہو رہی ہیں چیزیں اور انگریزی میں ترجمے ہو رہے ہیں، تو میرا خیال ہے کہ یہ ایک بہت بڑی پذیرائی ہے، ایک وسیع کینوس آپ کو اب مل رہا ہے. تو کیا اس کا، ان سب چیزوں کے بعد کیا رد عمل آپ کو نظر آیا پاکستانی حلقوں میں؟
ابھی تک تو بہت شدید رد عمل ہے، مطلب میرے یہاں پاکستان میں بہت زیادہ دوست بن چکے ہیں، لیکن یہ وہ دوست ہیں جو صرف پڑھنے سے تعلق رکھتے ہیں.
اچھا.
یا سنجیدہ مطلب دوست ہیں.
آپ غزل کہتے ہیں یا بالکل نہیں کہتے؟
میں آپ کہیں گی تو دو شعر سنا دوں گا.
جی سنائیے.
دل کے داغ میں سیسا ہے اور زخم جگر میں تانبا ہے، اتنا بھاری سینہ لے کر شخص آوارہ پھرتا ہے، کانچ کے ریزے تیز ہوا میں باولے دوڑتے پھرتے ہوں، ننگے بدن کی چاندنی سے پھر تارا تارا گرتا ہے، آدھے پیڑ پہ سب پرندے آدھا پیڑ آسیبی ہے، کیسے کھلے یہ رام کہانی، کون سا حصہ میرا ہے.
واہ واہ واہ، بہت.
اور آخری شعر ہے، پیپلوں والی گلیاں اجڑی ڈھیر ہیں پیلے پتوں کے، پیپلوں والی گلیاں اجڑی ڈھیر ہیں پیلے پتوں کے، سامنے والی صرف حویلی میں بھوتوں کا ڈیرا ہے.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو وی او اے ڈاٹ کام پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو وی او اے ڈاٹ کام پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹن کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔